بسم اللہ الرحمن الرحیم پروگرام گفتگو کے ساتھ نعیم بلوچ آپ کی خدمت میں حاضر ہے اور ہم اس پروگرام میں دینی موضوعات کو زیر بحث لاتے ہیں اور حسب معمول ہمارے ساتھ تشریف رکھتے ہیں جناب محمد رفیع مفتی صاحب۔ تو جناب رفیع صاحب، آج جو موضوع ہم ڈسکس کریں گے وہ بڑا نازک ہے اور اس کے دو پہلو ہیں۔ پہلے میں پہلا شیڈ آپ کے سامنے رکھتا ہوں کہ جنت جو ہے وہ اللہ تعالیٰ سے تعلق کا اجر ہے یا اللہ پر ایمان لانے کی وجہ سے ہمیں جنت انعام میں ملے گی؟
بسم اللہ الرحمن الرحیم۔ اصل میں اللہ کے حوالے سے جب ہم بات کریں گے تو خدا سے بندے کا تعلق جو ہوگا وہ کیا تعلق ہوگا؟ وہ اس پر ایمانی کا تعلق ہوگا۔ رشتہ داری تو ہو نہیں سکتی، ٹھیک ہے نا، اس کے ساتھ کوئی اور تعلق، جیسے میری یہ شخص میری قوم کا ہے، یہ شخص میرا محلے دار ہے، کوئی نہ کوئی تعلق کی شکل، خدا کے ساتھ کسی نوعیت کا کوئی تعلق نہیں، ٹھیک ہے نا۔ یہ
اس طرح خون
جو تعلقات، ہاں نہ رشتہ داری ہے، خون والا رشتہ داری بھی نہیں ہے، اس کے علاوہ جو دنیاوی تعلقات کی شکلیں ہیں، ٹھیک ہے نا، ان میں سے کوئی بھی خدا کے ساتھ نہیں بندے کی بنتی۔ تو خدا کے ساتھ تو تعلق ہوگا کہ میں اس کو اپنا رب مانتا ہوں، تو میرا یہ ماننا اس سے میرا ایک تعلق پیدا کرتا ہے۔ میں یہ کہتا ہوں کہ اس نے مجھے تخلیق کی ہے، میں اس کی مخلوق ہوں، تو مخلوق ہونے کا تعلق ہے اس کے ساتھ۔ اس تعلق کو اگر آپ نبھائیں گے تو یہ آپ اپنی ایمانی کی وجہ سے نبھائیں گے۔ تو اس کے تقاضے پورا کرنا ایمان کے تقاضے پورا کرنا، کیونکہ ایمان سے یہ تعلق پھوٹا ہے، یہ تعلق کسی اور جگہ سے ہے ہی نہیں۔ یعنی خدا کے ساتھ کوئی رشتہ داری نہیں، کوئی کچھ نہیں۔ یہ مشرکین کے ہاں تو آپ دیکھتے ہیں کہ جیسے یہ خدا کی بیٹیاں ہیں، عیسیٰ خدا کے بیٹے ہیں، عزیر کو بھی ابن اللہ کہا گیا، تو مختلف لوگوں نے بنائے اس طرح کے تصورات، لیکن ظاہر ہے خدا کے ساتھ کسی کوئی رشتہ داری نہیں، کسی طرح کی کوئی رشتہ داری نہیں۔
یعنی کہ عبد اور معبود کا تعلق آپ کہہ رہے ہیں،
یہ تو ہے، یہ حقیقت کا بیان ہے، اور اس تعلق کا تقاضے پورا کرنا یہی تو ایمان کے تقاضے پورا کرنا ہے۔ تو ادھر تو یہ معاملہ بالکل ٹھیک ہے۔
وہ بھی تو کہا جاتا ہے نا کہ اللہ کو اپنا دوست بنانا، یا قرآن مجید میں بھی آتا ہے کہ اللہ ان کو دوست نہیں رکھتا، اور دوستی کے اس تعلق کو آپ چلیں رشتہ نہ کہیں، دوستی کے اس تعلق کو یہاں تک بڑھا لینا کہ بس میں اللہ کی مرضی میں فنا ہو جاؤں یا اللہ میں فنا ہو جاؤں اور اللہ اور میں ایک ہو جائیں، تو یہ بھی تو ایک تعلق اور ایک دوستی کا معاملہ ہے۔
یہ معاملہ جو ہے نا، یہ ظاہر ہے کہ قرآن مجید سے اور احادیث سے تو ہمیں اس طرح کی باتیں نہیں ملتی۔ یہ جو صوفیانہ نقطہ نظر ہیں مختلف، ان میں اس طرح کی چیزیں ہیں، کیونکہ وہ وہاں پر یہ لیا جاتا ہے نا کہ خدا سے پھوٹی ہوئے یہ انسان جو ہے وہ قطرہ سمندر سے ہی الگ ہوا ہے اور اس میں واپس جا ملے گا،
وہ پورا فلسفہ،
وہ ایک دوسرا فلسفہ ہے،
ٹھیک ہے۔
تو اس سے پر تو ہم نہیں
گفتگو
بات کر رہے، یہ موضوع نہیں ہمارا۔ خدا کے ساتھ نہ کوئی رشتہ داری نہ کوئی تعلق سوائے ایمان کے تعلق ہے، وہ ایک حقیقت ہے۔ جب ہم مخلوق کی حیثیت سے اس کے ساتھ متعلق ہوتے ہیں، وہ ہمارا خالق ہے، ہم اس کی مخلوق ہیں، وہ ہمارا رب ہے، ہم اس کے مربوب ہیں، یعنی ہمیں ربوبیت کا نظام جو ہے ہمارے لیے اس نے جاری کیا ہوا ہے، ٹھیک ہے، وہ ہمارا حاکم ہے، ہم اس کے محکوم ہیں۔ یہ جو تعلق بنتا ہے ہم اس کی اطاعت کرتے ہیں، اس کا تقاضا اطاعت ہے۔ اگر آپ خدا کے محکوم ہیں، خدا کے آپ کو خدا آپ کا حاکم ہے تو آپ کو اطاعت کرنی ہے، اور اگر خدا آپ کا رب ہے تو آپ اس کی عبادت کرنی ہے۔ خدا آپ کا خالق ہے تو آپ کو خدا کو اپنا خالق ماننا اور اس کو سجدہ کرنا ہے، اس کو الہ ماننا ہے۔ یہ پہلو تو اس طرح سے ہے،
ٹھیک ہے،
جب خدا اور بندے کا آپ لیں گے،
صحیح، ٹھیک ہے۔ ہاں، اچھا، دوسرا اس کا، جیسے کہ میں نے اپنی گفتگو کے آغاز میں کہا تھا کہ ایک اور پہلو ہے، اللہ کے ساتھ تعلق ہو تو ہمیں رسول کے ساتھ بھی اپنے تعلق کو ڈیفائن کرنا پڑتا ہے، اس کے بغیر بے معنی ہے اللہ سے تعلق۔ تو اللہ کے رسول کے ساتھ معاملہ رشتہ داری کا بھی لوگوں کا آتا ہے، محبت کا بھی آتا ہے، ایک بہت سارا انسانی سطح پر ہے نا، اللہ کے ساتھ تو وہ والا معاملہ نہیں، لیکن پیغمبر کے ساتھ، رسول کے ساتھ رشتہ داری بھی ہے، تو یہ اس کو ڈیفائن کریں۔ وہاں عشق، محبت، عبد اور معبود تو نہیں ہے لیکن عشق اور محبت ہے، تو اس کو ذرا آپ ڈیفائن کریں۔
جو ہے نا، یعنی کہ رسول اللہ کے ساتھ انسان کا تعلق، اس میں بھی اگر آخرت کے زاویے سے دیکھ رہے ہیں تو کارآمد وہ تعلق ہے جو ایمان کے بعد تعلق پیدا ہوتا ہے۔ وہ تعلق جو ہے وہ اپنی بنیاد میں یہ ہے کہ میں ان کو اپنے آقا و مولا اللہ تعالیٰ کا نمائندہ سمجھتا ہوں. ٹھیک ہے, ان کی بات میرے خدا کی بات ہے, یعنی خدا کی طرف سے پائی ہوئی بات ہے جو یہ مجھ سے کر رہے ہیں. ٹھیک ہے, یہ خدا کے بندے بھی ہیں, اس کے پیغام بر بھی ہیں. تو یہ جب بات کرتے ہیں تو میں اس بات پر میں واجب ہے مجھ پر کہ میں اس میں اطاعت کروں. ٹھیک ہے, اور یہ جو میرا ان کے ساتھ تعلق ہے اس سے ایک محبت جنم لیتی ہے. خدا کے ساتھ بندے کی محبت ایک فطری بات ہے.
ٹھیک ہے,
کیونکہ بندے کا کھانا پینا, روٹی جیسے ہم کہیں گے, اس کے پانی, اس کے لیے سانس, یہ سب اس کی سب ڈوریاں جو خدا کے ہاتھ میں, رزق خدا دیتا ہے, ہمارا سانس اس کے حکم سے چل رہا ہے, ہماری زندگی اس کے ارادے سے قائم ہے, ہمارا پورا وجود ہم پر رحمتیں اس کی ہیں, نعمتیں اس کی طرف سے ہیں. تو جو خدا سے تعلق ہے, اب جب اس کا نمائندہ آتا ہے تو ہم اس کے رسول, چونکہ اس کا نمائندہ, اس وجہ سے ہمارا رسول سے ایک شدید تعلق پیدا ہوتا ہے, شدید محبت کا تعلق ہونا چاہیے. جیسا ایمان ہوگا ویسا ہی تعلق ہوگا, جتنا بڑا ایمان ہوگا, جتنا قوی ایمان ہوگا اتنا قوی تعلق اور محبت ہوگی. تو اب اس کے بعد اس تعلق اور محبت, چونکہ وہ ایمانی کا تقاضا ہے, لہذا اس کے نتائج جو ہیں وہ ایمان کے نتائج ہیں. یہ ایسا نہیں ہو سکتا کہ ایک آدمی کہے مجھے رسول سے تو کوئی محبت نہیں, میں ان کی اطاعت کرتا ہوں, یہ خلاف ایمان.
صحیح, یعنی کہ خدا کے رسول کی اطاعت محبت کے ساتھ اطاعت ہے.
محبت کے ساتھ اطاعت ہے, خدا کے رسول کی اطاعت, یعنی اس کے اندر محبت پائی جاتی ہے. رسول کی شخصیت کے ساتھ محبت ہونا ضروری ہے. صحیح, کہ شخصیت کا تو کیوں, کیونکہ یہ اللہ کے رسول ہیں.
ٹھیک
ہے نا, محمد بن عبداللہ جو ہیں, جو مطلب آپ کی بشری پہلو کو اگر بیان کیا جائے, تو ان کے ساتھ ان کی شخصیت کو ذاتی طور پر کوئی غیر مسلم بھی پسند کر سکتا ہے.
صحیح,
اور وہ ایک تعلق محسوس کر سکتا ہے کہ یہ بہت بڑے لیڈر تھے بھائی, بہت قابل آدمی.
بہت سارے لوگوں نے اس کا اظہار بھی کیا,
اظہار کیا غیر مسلم کرتے ہیں قابلیت کی وجہ, حضرت علی کے والے سے کرتے ہیں, حضرت عمر کے اپریشیٹ کرتے ہیں. یہ تو اپریسیشن اور طرح کی لیاقت کی اپریسیشن ہے. جیسے آپ بھی کسی بادشاہ کو, کسی حکمران کو بہت زیادہ اپریشیٹ کرتے ہیں, تو یہ چیز جو ہے نا یہ اپنی جگہ پر ایک الگ چیز ہے. اس کا آخرت سے کوئی تعلق نہیں, اس کا آخرت سے کوئی تعلق نہیں, یہ انسان کی انسان کے بارے میں اپریسیشن ہے.
ٹھیک, رسول کے ساتھ اس کا رسول ہونا پہلا, یہاں سے ہی ہر محبت اور ہر اطاعت اور ہر عشق پھوٹے گا.
یہاں سے پھوٹے گا عشق کا دعویٰ اگر ویسے کیا جائے تو وہ دعویٰ جو ہے نا وہ بے معنی سا ہو جاتا ہے. یعنی کیسے بے معنی ہو جاتا ہے, آپ اللہ کے رسول پر ایمان رکھتے ہیں, ہاں جی ایمان رکھتے ہیں, تو آپ کو اس سے محبت ہے, ہاں بہت محبت ہے, ہم اس کے لیے نعتیں پڑھتے ہیں, ہم اس کے لیے گن گاتے ہیں, ان کی خوبیاں بیان کرتے ہیں, آپ اس کی اطاعت بھی کرتے ہیں. نہیں اس میں تو خیر نماز وغیرہ نہیں کبھی پڑھی, یا کم پڑھتے ہیں, یا توجہ نہیں اتنی, بس ہم انہیں پسند کرتے ہیں, ان کی تعریفیں کرتے ہیں, ان کے لیے شاعری کرتے ہیں.
تو یہ کیا کوشش کا باعث ہو سکتی ہے ایسا تعلق؟
یہ ظاہر ہے کہ یہ بندہ جس سے محبت کر رہا ہے اس کی بات مان کیوں نہیں رہا, وجہ کیا ہے, اس کو مسئلہ کیوں نہیں بنا رہا ہے. نبی سے اگر پوچھا جائے, جیسے کہ حدیث سے واضح ہوتا ہے, تو وہ یہ ہوگا کہ جس کو مجھ سے تعلق اور محبت ہے اسے چاہیے کہ جب بولے تو سچ بولے, اور اخلاقی طور پر مختلف احکام ہیں جو اپنے دیے. یہ ایک واقعہ ہوا تھا کہ جس میں نبی صلی اللہ علیہ وسلم وضو کر رہے تھے, کسی سفر میں تھے, تو آپ جب وضو کر رہے تھے تو وضو کرتے ہوئے جب پانی گرتا تھا تو اسے بعض صحابہ جو ہیں آگے بڑھ کر اپنے ہاتھوں پر لے لیتے تھے اور مل لیتے تھے اپنے اوپر. تو آپ نے پوچھا یہ تم کیوں کر رہے ہو, انہوں نے کہا ہمیں آپ سے محبت ہے اس لیے ہم کر رہے ہیں. تو انہوں نے کہا جس کو مجھ سے محبت ہو وہ پھر یہ کہا کہ جب بولے تو سچ بولے, اور جب وہ وعدہ کرے تو پورا کرے. مختلف اخلاقی باتیں جو نا وہ آپ نے بتائیں, جو کہ دین کا تقاضا ہے, تو وہ آپ نے بتا دیا کہ محبت کا اظہار یہ ہے جو کرو گے تم. وہ جو ہے ٹھیک ہے, ہم یہ نہیں کہتے کہ وہ ایک بیکار کام تھا جو کر رہے تھے, اس طرح نہیں, یہ بات تو درست نہیں ہوگی, یہ غلط بات ہوگی. نبی کے ساتھ اس طرح کا تعلق انسان کا ہوتا ہے کہ وہ جیسے یا بعض صحابہ کی طرف سے اس طرح کی چیزیں ہمیں ملتی ہیں, اور یہ بڑی एक यानी ये भी हम कहेंगे ज़ौक और मिजाज के पहलू से है कि कोई इस तरह इजहार करेगा, कोई मैं जहाँ अपने फर्द में मिसाल दे रहा हूँ, जिस दीवार पे अपने हाथ रखा कोई उस दीवार को चूम लेगा कि भाई यहाँ अपने हाथ रखा था, कब रखा था, वो जो 500 साल पहले या 1000 साल पहले या आज के ज़माने में कि जी 1400 साल पहले।
इमाम मालिक के बारे में आता है ना कि वो मदीने की गलियों में जूता नहीं पहनते थे,
जूता नहीं पहनते थे। तो ये जो ना ये अपने एक जज्बा मोहब्बत का एक इजहार है।
अच्छा रफ़ी साहब, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत के हवाले से आप जो गुफ्तगू की है, पानी का बहाना, इसकी आपने कहा कि मुख्तलिफ मिजाज हो सकते हैं,
इजहार होते
हैं, इजहार हो सकते हैं। अच्छा, अब ये इजहार अगर इस तरह बढ़ जाए जैसे उस रवायत में है कि अब ऐसे करनी ने दांत तोड़ लिए, या बाद में आता जी कद्दू को नापसंद करने पर आपको कहूँगे कद्दू पसंद था तो किसी ने उस पर नापसंदीदगी का इजहार कर दिया, उसको मार दिया, या कुछ ऐसा आजकल के माहौल में भी हमें नज़र आता है कि मोहब्बत के नाम पर जज्बा मोहब्बत है जिसको आप अप्रिशिएट कर रहे हैं, उसकी बुनियाद पर लोगों ने खून खराबा कर दिया, तो इस पर आप क्या कमेंट करें?
हाँ, ये ज़ाहिर बहुत अहम बात है और इसमें देखें मसला ये, मोहब्बत का इजहार करना एक और बात है,
अच्छा।
उस इजहार पर गुफ्तगू करना, इससे मैं जैसे जिक्र कर रहा था कि उस गुफ्तगू से एहतियात करनी चाहिए, क्योंकि जो मोहब्बत का इजहार बंदा कर रहा है वो अपने एक जज्बे का इजहार कर रहा है, उस वक्त वो ऐसा नहीं कि भाई पूरे दीन को अप्लाई करके कर रहा है। अलबत्ता अगर कोई गलती कर रहा है कि भाई ये बात तो कुरान की बताई हुई हिदायत के ख़िलाफ़ है, ये नबी सल्लल्लाहु अलैहि वसल्लम की वाज़ अहादीस की जो उसमें हिदायत मिलती हैं उनके ख़िलाफ़ है, या ये किसी शरी हुक्म के ख़िलाफ़ है बात, फिर तो रोकना चाहिए, टोकना चाहिए, वाज़ तौर पर कहना चाहिए। अदरवाइज मोहब्बत की वजह से जो इजहार हो रहे हैं उन पर आप नसीहत कर सकते हैं, इस तरह की बात कह सकते हैं। जो वाक़यात आपने बयान किए हैं कि यानी कि दांत तोड़ने का मामला जो है, इसको मैं कहूँगा अगर ये वाक़या सच था और दांत उन्होंने वाकई तोड़े थे तो ये उनका सारी बात इस तरह आती है ना कि वो बहुत ख्वाहिश रखते थे कि नबी सल्लम के पास आएँ और आप पर आपको देखें, लेकिन उनके मुकद्दर में नहीं था, उनकी वालदा थी जिनकी खिदमत या और इस तरह के मामला थे जैसे वो निकल नहीं सकते थे, तो अब वो अल्लाह ताला उन्होंने एक बड़ी आजमाइश में डाला था और वो नबी की मोहब्बत में तड़प रहे थे गोया के, और उन्हें जब ऐसे पता चला कि नबी से ये हुआ है तो उन्होंने अपने ऊपर एक कैफियत तारी की। ये शिद्दत मोहब्बत का एक ज़हूर है, ये ज़हूर अगर आप देखेंगे अकल व इलम की रोशनी में देखेंगे तो हम कहेंगे नहीं इसकी ज़रूरत नहीं थी, इस तरह करना मुनासिब बात नहीं है, ये हम ज़रूर कहेंगे। लेकिन क्या उन्हें कोई कॉन्डेम करना चाहिए हमें अगर ये वाक़या फिल वाक़ हुआ है? तो नहीं, इससे गुरेज करना चाहिए, क्योंकि ये जो मोहब्बत का इजहार कर रहा है वो अपनी ज़हनी सतह पर कर रहा है, अपने जज्बे के की कैफियत में कर रहा है।
मेयार लोग बना लें अगर उसे,
जो मेयार बनाएंगे उससे आपकी बात ज़रूर हो सकती है, क्योंकि वो मायार बनाएंगे तो किसी असूल पर बनाएंगे ना, अगर वो असूल के बगैर बना रहे हैं तो आप उन्हें लाजमन रोकेंगे, क्योंकि ये आपके दीन का तकाजा है कि आप उन्हें कहेंगे कि भाई ये जो चीज़ है कि ये बात अगर इस तरह से होती तो ये कोई यानी कि हमें इस तरह की हिदायत मिलती, सहाबा का रवैया मिलता, यानी कि किसी सहाबी के दांत सलामत नहीं रहने चाहिए थे जंग उहद के बाद, या नबी सल्लम को जिस जिस जगह ज़ख़म लगे उन जगहों पे बंदे सारों ने अपने ज़ख़म लगाए होते, हालांकि दूसरी जगह पर जो आने थे वो आ चुके मजीद किए होते। ज़ाहिर है ये रवैया नहीं है, कोई ऐसा मतलूब रवैया ही नहीं है, ये तो एक आदमी जो कि जंग में मौजूद नहीं था उसने अपनी शिद्दत मोहब्बत का एक तरीका इख्तियार किया। इसकी पैरवी अगर कोई करता है तो आम तौर पर दिखावा सा हो जाता है, वो एक बनावट सी हो जाती है, लेकिन अगर कोई आदमी अपने जज्बों से पैरवी कर रहा है तो हम उसे समझाने के मौके पे ज़रूर समझाएंगे, लेकिन इसको इस तरह कॉन्डेम करना या उसे मुलामत करना मेरा ख्याल है कि ये वहाँ पे ठीक नहीं होगा, इल्ला ये कि आपका उससे कोई इल्मी अकली रबता हो, अगर ये रबता नहीं है ना तो फिर बात आपकी बात भी ज़ाया जाएगी और दूसरे को दुख भी होगा और वो कहेगा मेरे पे जुल्म किया गया।
और रफ़ी साहब, ये जो मुख्तलिफ रवैये हैं आप इस पर गुफ्तगू कर रहे थे तो मैं चाहता हूँ कि आप ज़रा प्रिसाइज़ली शरीयत के हवाले से, नफ्सियात के हवाले से एक बड़े मुतय्यन किस्म की मुतय्यन किस्म के जुमले इस पर हमें बता दें।
इसमें मुतवाज़न बात की, ये कहना चाहते हैं इसमें ये बात दुरुस्त है कि जो शरीयत के अहकाम हैं वो तो वाज़ेह अहकाम हैं, उन पर अमल करना चाहिए, जज्बे से अमल करना चाहिए। अब ये देखें कि इसमें जो आयात हमें कुरान ने कही है ना, मैं वो पढ़ देता हूँ और वो कमाल दर्जे की चीज़ें हैं, उसमें कोई कमी रह नहीं जाती। ये जिस तरह के बाद वाक़यात हैं ना जिनको जिसका जो मौजू हैं या सही नहीं है तो उनको बयान किया जाता है, उन वो तो बड़ी गलत फहमी में डालते हैं, लेकिन अल्लाह तआला ने जो बात की है उसके बाद जज्बे की क्या कमी रह जाती है। अब ये देखें दो आयतें हैं, एक सूरह निसा की आयत है और एक सूरह आल इमरान की आयत है। सूरह निसा की जो आयत है ना, इसमें ये बयान किया है वमा अरसलना मिर रसूलिन इल्ला लियुताअ बिइज़्निल्लाह, हमने जो रसूल भी भेजा वो इसलिए भेजा कि अल्लाह उसकी इताअत की जाए, रसूल की इताअत की जाए अल्लाह के इज़्ज़त से। वलौ अन्नहुम इज़्ज़लमू अन्फुसहुम, और अगर ये लोग जब इन्होंने ज़ुल्म किया था अपनी जानों पर, जाऊ का तेरे पास आते, यानी ए नबी तुम्हारे पास आते, फस्तग़फिरुल्लाह, फिर ये लोग इस्तग़फार करते अल्लाह से, ठीक है, वस्तग़फर लहुम, और ए नबी तू भी इनके लिए इस्तग़फार करता, यानी वस्तग़फर लहुम रसूल, फिर रसूल भी इनके लिए इस्तग़फार करता, लवजदुल्लाह तव्वाबर रहीम, तो ये अल्लाह को बहुत मेहरबान और रहम करने वाला पाते, ठीक है, गलतियाँ की हैं तो रसूल के पास आओ और माफ़ी मांगो, अल्लाह से माफ़ी मांगो और रसूल भी तुम्हारे लिए माफ़ी मांगे, तो इसके नतीजे में ये होगा कि अल्लाह तो बहुत माफ़ करने वाला है और रहम करने वाला है। आगे फरमाया फला व रब्बिक, बस नहीं और तेरे रब की कसम, ला युमिनूना, ये लोग हरगिज़ मोमिन नहीं हो सकते, हत्ता युहक्किमू कफ़ी मा शजरा बैनहुम, हत्ता कि अपने झगड़ों में तुझे हाकिम न बनाए, यानी कि जो भी इनके अंदर माँ बहन झगड़ा है उसमें तुझे हाकम बनाए, सुम ला जजेदु फी अनफुसहिम हरजन, फिर ये अपने दिलों में कोई तंगी ना पाए, यानी जो झगड़े इनके माँ बहन होते हैं उसमें तुझे हाकम बनाए, जो फैसला तुम कर दो उसमें ये अपने दिलों में कोई तंगी ना पाए, मिम्मा कज़ैता, जो फैसला आप करें, वह युसल्लिमु तस्लीमा, और उसको बिल्कुल तस्लीम करें, दिल की गहराई से तस्लीम करें। तो अब ये जो बात है कि नबी ने फैसला कर दिया, उन्होंने कहा कोई भी इख्तलाफ हो गया, ज़मीन का झगड़ा कोई और झगड़ा, तो उसमें नबी ने फैसला किया, तो अब फैसला हो सकता है कि एक फरीक के हक में, या वो कह सकता है ऐसा ही होगा, एक फरीक के हक में दूसरे के ख़िलाफ़ हो जाएगा, या बाद ऐसा भी होता है कि ऐसा फैसला होता है जिसमें दोनों फरीक राज़ी हो जाते हैं, उन्हें समझ आ जाती है बात, लेकिन बहरहाल जैसा फैसला भी हो उसमें अब ये कि नहीं इन्होंने ठीक नहीं किया, ये तो गलत हो गया, ये तो मैं तो समझता था कि नबी हैं और वो बिल्कुल ठीक बात कर, नहीं नहीं जो किया वो ठीक किया। एक और आयत जो दूसरी जिसका मैंने जिक्र किया वो सूरह आल इमरान की है, और उसमें ये कहा गया कुल इन कुंतुम तुहिब्बूनल्लाह, अगर तुम अल्लाह से मोहब्बत करते हो, फत्तबिउनी, तो मेरी पैरवी करो, ये नबी सन से कहलवाया गया कि तुम कह दो कि अगर तुम अल्लाह से मोहब्बत करते हो तो तुम फिर मेरी पैरवी करो, यानी मेरे नक्शे कदम पर चलो, युहिब्बुकुमुल्लाह, अल्लाह तुमसे मोहब्बत करेगा, तो वयग़फिर लकुम ज़ुनूबकुम, और तुम्हारे वो गुनाह माफ़ कर देगा, वल्लाहु ग़फूरुर रहीम, अल्लाह ताला बहुत बख्शने वाला मेहरबान है। अब ये जो बात इसमें कही गई है सूरह आल इमरान में, ये है कि खुदा से मोहब्बत करने वालों को क्या करना चाहिए, नबी की इत्तिबा करनी चाहिए, इत्तिबा इताअत से एक आगे बढ़कर स्टेप है, इताअत में तो हुक्म माना जाता है और इत्तिबा में एक जज्बा भी शामिल होता है कि जिस तरह नबी ने कहा, जितना कहा, जैसा कहा, उसको पूरी रगबत और पूरी मोहब्बत और पूरे जज्बे के साथ मानना, पैरवी करना, बिल्कुल मिनोअन उसी तरह जैसे आपने हुक्म दिया, जो आपने सुन्नत कायम की, जो आपने कहा। फरमाया कि इसका मेरी पैरवी का नतीजा क्या होगा, मेरी पैरवी का नतीजा ये होगा कि तुम खुदा से मोहब्बत करते हो तो अल्लाह तुमसे मोहब्बत करेगा, यानी खुदा की मोहब्बत तुम्हें तब मिलेगी जब तुम मेरे पीछे चलोगे। अब ये जो नबी की इत्तबा है ना, ये है ईमान का तकाजा, ये है नबी से मोहब्बत का तकाजा, ये है नबी की असल में सच्ची इखलास और सच्चे खलूस के साथ नबी को चाहना, नबी को के लिए दिल में रगबत का होना, मोहब्बत का होना, इश्क का होना, जो भी लफ्ज़ आप बोल लें, तो उन सब का कमाल ये है कि इत्तिबाए नबी, ये चीज़ होगी। تو فرمایا کہ تمہارے گناہ اللہ معاف کر دے گا. یہی تو سب سے بڑا مسئلہ ہے کہ انسان کی کوتاہیاں اللہ معاف کرے. اللہ نے فرمایا کہ خدا بہت معاف کرنے والا اور بہت رحم کرنے والا ہے.
بہت شکریہ رفیع صاحب, تمام پہلو جو ہیں وہ زیر بحث آگے ہیں, اور ہم اسی پر ناظرین سے اجازت چاہتے ہیں, اور اگلی نشست کے لیے ہم پھر حاضر ہوں گے. اس وقت کے لیے اللہ حافظ.